أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم اللهم صل على محمد وآل محمد وعجل فرجه محترم شرکاء و دوستوں السلام علیکم ورحمۃ اللہ وبرکاتہ جیسا کہ آپ کے علم ہے کہ ان 10 روزہ نشستوں کا عنوان ماہ رمضان ولایت امام زمانہ کے سائے میں اور ہم پہلے بھی واضح کر چکے ہیں ان نشستوں کا مقصد یہ ہے کہ ہم اپنے آپ کو امام زمانہ علیہ الصلاۃ والسلام کے لیے تیار کریں اور ظاہر سی بات ہے کہ جب تک ہم اپنے آپ کو تیار نہیں کریں گے اپنے آپ کو آمادہ نہیں کریں گے تو جو دنیا کو تیار کرنے والا ہے جو دنیا کی اصلاح کرنے والا ہے اور پھر اس کے منتظر خود اپنی اصلاح نہ کریں اپنی بہتری کے لیے کام نہ کریں تو یہ انتہائی غیر مناسب بات ہوگی جس کو امام خمینی رحمۃ اللہ علیہ نے فرمایا کہ مصلح کے یعنی جو اصلاح کرنے والا ہے مصلح کے منتظرین کو چاہیے کہ وہ بھی اپنی اصلاح کریں ان کو بھی در حقیقت مصلح یعنی اپنی اصلاح کرنے والا ہونا چاہیے اس بنا پر ماہ رمضان ماہ تربیت ہے اور ایک تربیت کا انداز یہ ہے کہ ہم اپنے آپ کو امام زمانہ عجل اللہ تعالی فرجہ الشریف کے لیے آمادہ کریں مل کے درود بھیجے محمد و آل محمد جو موضوع ہے وہ کیا ہے ماہ رمضان ولایت امام زمانہ کے سائے میں یعنی یہ ماہ رمضان ہم اس طریقے سے گزاریں کہ اس ماہ رمضان کے اختتام کے بعد ہم کم سے کم یہ کہہ سکیں اپنے امام کو کہ ہم نے اپنے آپ کو تیار کیا ایک اسائنمنٹ میں آپ کو دوں گا آج اور وہ آپ نے خود کرنا ہے خود اپنے آپ کو مارکس دینے ہیں گھر جا کر جب بالکل سونے کے نزدیک ہوں یا کہیں تنہائی میں بیٹھ کر 3 منٹ کی اپنی ویڈیو بنائیں اور اس ویڈیو میں آپ امام زمانہ علیہ الصلاۃ والسلام کو خطاب کریں ان سے گفتگو کریں اور یہ کہیں کہ میں اس ماہ رمضان میں کیا کیا چیزیں آپ کے لیے چھوڑ چکا ہوں اور کیا کیا چیزیں چھوڑنے کا ارادہ رکھتا ہوں یعنی میں اپنے آپ کو آمادہ و تیار کرنا چاہ رہا ہوں تو میں کیا کیا چیزیں چھوڑ چکا ہوں اور میں کیا کیا چیزیں چھوڑنے کا ارادہ رکھتا ہوں اس ماہ رمضان کے آخر تک یہ 3-4 منٹ کی ایک کلپ آپ بنائیں گے اس کو کوئی نہیں دیکھے گا صرف آپ دیکھیں گے اور پھر آپ نے ایک کام اور کرنا ہے کہ جو چیزیں آپ نے چھوڑ دی ہیں اور جو چیزیں آپ چھوڑنا چاہتے ہیں یعنی جو چینج لانا چاہتے ہیں وہ آپ پیپر پہ لکھیں اپنا نام کلاس ٹھیک ہے وہ لکھ کے مجھے دے دیں گے صحیح ہے ایگری ہیں ٹھیک ہے جی ایگری ہیں کہ خاموشی تو رضا کی علامت ہوتی ہے نا یہ تو نکاح کے موقع پہ ہوتی ہے خاموشی جی انشاءاللہ کون سا انشاءاللہ ایک انشاءاللہ ہوتا ہے ایک انشاءاللہ تالا ہوتا ہے اس میں تالا لگا دیتے ہیں انشاءاللہ تالا آئیں گے ہیں ان شاء اللہ تعالیٰ ہیں درود بھیجے محمد و آل محمد گرلس میں سے بھی ان شاء اللہ ہمارے اسٹوڈنٹ ہیں تو آپ سب وہ کلپ بنائیے گا اس کے بعد دیکھیے گا کہ آپ نے کیا کہا ہے اس کو تھوڑی دیر سوچیے گا اور انہی نکات کو جو آپ نے لکھا ہے اسی کو آپ ایک پیپر پہ لکھ کے مجھے نیم اور اپنی کلاس کا نام لکھ کے مجھے دے دیجیے گا درود بھیجے محمد و آل محمد آج جو ہمارا عنوان ہے جیسے کہ اعلان کر دیا تھا وہ ہے جوانی کے احساسات اور جذبات Ini feelings or emotions. صحیح. میری حد المقدور کوشش یہ ہوتی ہے کہ میں اردو لینگویج کو جو ہے مقدم رکھوں. اردو زبان ابھی لینگویج بھی جو ہے انگلش ہے, لیکن کبھی کبھی جو ہے وہ بات سمجھانے کے لیے انگلش الفاظ کا سہارا لینا پڑتا ہے. بہرحال جوانی کے جذبات, جوانی کے احساسات اور جذبات. خب جوانی ہم واضح کر چکے ہیں, جوانی میں جو وقت ہے وہ واضح کر دیا ہے, جوانی کی قدر و قیمت واضح ہو گئی ہے. ٹھیک ہے, اب آتے ہیں کہ وہ بچہ جو گروتھ کر رہا ہے اور اس کی فیلنگس, اس کے جذبات اور اس کے احساسات اس کے ساتھ ساتھ ہیں. میں ابھی انٹرنیٹ پہ سرچ کر رہا تھا کہیں سے مجھے فیلنگس کی ڈیفینیشن مل جائے, کوئی جامع قسم کی سالڈ قسم کی ڈیفینیشن مل جائے. وکیپیڈیا پہ بھی کوئی اتنی مزیدار نہیں تھی, اور دوسری جگہ دیکھی جو میں چاہ رہا تھا وہ مجھے نہیں ملی. اپنے اپنے انداز سے لکھے کہ یہ احساسات در حقیقت انسان کا وہ فیکٹر ہے جس کی وجہ سے وہ اپنے اور دوسری چیزوں کے درمیان ایک رابطہ برقرار کرتا ہے. اس کو ہماری یہاں اردو زبان میں احساس کا جو شارٹ فارم ہے اگر آپ کہیں گے وہ حس ہے. ایک حس ہوتی ہے, ایک بے حس ہوتی ہے. مثلا آپ کا پاؤں سو جاتا ہے بیٹھے بیٹھے ایک جگہ, اگر ایک ڈیڑھ گھنٹہ بیٹھے رہیں پاؤں سو جائے گا. یا اگر آپ ایک ہی کروٹ پہ سوتے رہیں تو آپ کے جسم کا ایک حصہ سو جاتا ہے, سن ہو جاتا ہے. یہ بے حس ہو جاتا ہے. بے حس ہو جاتا ہے یعنی اس پہ آپ اگر سوئی بھی لگائیں گے تو اس کو احساس نہیں ہوگا. اسی لیے آپ دیکھتے ہیں کہ ڈاکٹرز جو ہیں وہ آپریشن کرنے کے لیے سن کر دیتے ہیں, بے حس کر دیتے ہیں اس حصے کو تاکہ تکلیف کا احساس نہ ہو. اس کا مطلب ہے بے حس انسان وہ ہوتا ہے جسے تکلیف کا احساس نہیں ہوتا. پیر میں, ہاتھ میں, بدن کے کسی حصے میں بھی اگر بے حس ہو جائے وہ اس کا پارٹ آف باڈی, وہ بے حس ہو جائے گا, اسے تکلیف کا احساس نہیں ہوگا. یہ اس کی باڈی کا فنکشن ہے. اگر کسی انسان میں سے حس مر جائے اور وہ روح کے لحاظ سے بے حس ہو جائے, اس کا مطلب یہ کہ وہ مر چکا ہے. عجیب بات یہ ہے کہ آج طے میں نے کیا تھا کہ آج روایات یا آیات کم پڑھوں گا اور دوسری باتیں زیادہ کروں گا, لیکن اس میں ایک انتہائی دلچسپ قسم کی مجھے ایک روایت یاد آ رہی ہے حس کے لیے. یعنی جو انسان بے حس ہو جاتا ہے, بات ہو رہی ہے ہماری احساسات کی. صحیح, احساس حس سے ہے. حس یعنی زندگی کی رمق, زندگی کا دوڑنا, زندگی کا جاری ہونا. مثلا آپ کے ہاتھ میں خون دوڑ رہا ہے, یعنی آپ اس کو پکڑ رہے ہیں, آپ لکھ رہے ہیں, آپ اٹھا رہے ہیں, آپ سب کام کر رہے ہیں. اگر یہاں پر کوئی نوکیلی چیز, کوئی پین, کوئی سوئی چبھوئی جائے گی آپ کو احساس ہو جائے گا, فوراً اٹھا لیں گے. آپ کا نروس سسٹم اتنا شارپ ہوتا ہے کہ جیسے ہی آپ کے ہاتھ پر سوئی آ کے لگتی ہے یہاں سے پیغام جاتا ہے آپ کے مائنڈ میں, مائنڈ کہتا ہے یہ چیز خطرناک ہے, اس چیز کو ہٹا لیا جائے. اور پھر وہ آنے واحد میں دوبارہ اس اسکن پہ آتا ہے اور پھر آپ اپنا ہاتھ ہٹاتے ہیں. یعنی اتنی تیزی سے, کتنی تیزی سے کہ آنے واحد میں گیا اور آ گیا. یہ کیا ہو گیا, یہ در حقیقت آپ کی فیلنگز جو ہے وہ اس کو بتا رہا ہے کہ آپ زندہ ہیں. بے حس انسان وہ ہے جس میں زندگی نہیں ہوتی, جس میں احساس مر جاتا ہے. حضرت علی علیہ السلام خطبہ دے رہے ہیں, خطبہ دیتے ہوئے ایک شخص کھڑا ہوا, کہا کہ زندہ لاش کی تعریف بتائیے. کس کی جی؟ سرکٹا انسان جس کو کہتے ہیں آپ لوگ. زندہ لاش, زندہ لاش کیا ہے؟ سوال کس سے؟ مولا علی سے. مولا علی نے کہا کہ ایک شخص ہے جس کے سامنے گناہ انجام دیا جاتا ہے, یہ گناہ ہے. صحیح, وہ دل سے برا سمجھتا ہے, زبان سے اس کے خلاف بولتا ہے, اور ہاتھ سے یا عمل سے خوب اس کو روکتا ہے. اس نے تین اچھائیوں کو پایا, 1 2 3. صحیح. دوسرا وہ شخص ہے جس کے سامنے یہ گناہ کا عمل انجام دیا جاتا ہے, وہ دل سے برا سمجھتا ہے, 1 2, زبان سے اس کے خلاف بولتا ہے, 3, عمل سے نہیں روکتا. اس نے دو اچھائیوں کو پایا.
تیسرا وہ شخص ہے کہ جو دل سے برا سمجھتا ہے، ایک، دو، زبان سے نہیں بولتا اور عمل سے نہیں روکتا۔ صحیح، اس نے کتنی اچھائیوں کو پایا؟ ایک، یعنی دل سے بات، ٹھیک ہے نا۔ اور پھر مولا کہتے ہیں چوتھا وہ شخص ہے، اس کے سامنے کوئی برا عمل انجام دیا جاتا ہے، نہ وہ دل سے برا سمجھتا ہے، نہ وہ زبان سے اس کے خلاف بولتا ہے، امر بالمعروف و نہی عن المنکر، اور تیسرا کیا ہے، عمل سے بھی نہیں روکتا۔ یہ شخص کون ہے؟ زندہ لاش، سر کٹا انسان، یہ زندہ لاش ہے، یہ چل رہا ہے، پھر رہا ہے، کھا رہا ہے، دنیا کے کام کر رہا ہے، لیکن اس کا حس، اس کی مر، اس کا احساس مر گیا ہے، اس کی حس مر گئی ہے۔ ہو آتے ہیں اپنے موضوع کی طرف، کہ حس جو ہے وہ در حقیقت بعض اوقات آپ دیکھتے ہیں کہ معاشرے میں کوئی ایکسیڈنٹ ہو جاتا ہے، کوئی روڈ پر، بہت سے لوگ جو ہیں وہ مدد کے لیے دوڑ رہے ہوتے ہیں، بہت سے لوگ بے تفاوت ہو کے گزر جاتے ہیں، بہت سے لوگ دور سے دیکھتے ہیں، اچھا ہو گیا، چلو بھائی نکل لو۔ یہ وہ لوگ ہوتے ہیں جو بے حس لوگ ہوتے ہیں، جن میں احساس نامی کوئی چیز نہیں ہوتی۔ وہ 5 روپے بھی سکہ دیں گے تو سیلفی کے ساتھ دیں گے، یہ حقیقت ہے۔ یعنی جو آپ کو کبھی کبھی سوشل میڈیا میں اس قسم کے فوٹوگرافس نظر آتے ہیں، پوسٹرز نظر آتے ہیں کہ ایک شخص جو ہے وہ 5 روپے 10 روپے دے رہا ہے اور اس کے بعد اپنی سیلفی بھی لے رہا ہے، یہ حقائق ہیں۔ حتیٰ کہ لال شہباز قلندر کے مزار پر جب دھماکہ ہوا تو لوگ تڑپ رہے تھے اور ایک صاحب جو ہے اپنی سیلفی لے رہے تھے۔ خود سیلفی لینا ایک ذہنی بیماری ہے، ماہرین نفسیات کے بقول۔ انشاءاللہ سوشل میڈیا پر، وہ ٹاپک ہمارا نہیں تھا، ایک دن ہم رکھیں گے سوشل میڈیا پر، کہ سوشل میڈیا کے پازیٹیو پوائنٹس کیا ہیں، سوشل میڈیا کے نگیٹو پوائنٹس کیا ہیں، انشاءاللہ اس پہ گفتگو کریں گے۔ آتے احساس پر، احساس یعنی میں اپنے اور اپنے سراؤنڈنگ کی دنیا سے کیسے رابطہ برقرار کرتا ہوں۔ میں برف کی سل ہوں ٹھنڈی، یا مجھ میں کوئی احساس ہے، میں متاثر ہوتا ہوں، میں اثر لیتا ہوں، میں غمگین ہوتا ہوں، میں خوش ہوتا ہوں، یہ کیا ہے، یہ سب کیا ہے؟ وہ آپ کی فیلنگس ہیں، آپ کے احساسات ہیں۔ جب آپ خوش ہوتے ہیں تو مثلا خوشی کا انداز آپ کا تبدیل ہوتا ہے، آپ غمگین ہوتے ہیں تو پھر آپ کا انداز کچھ اور ہوتا ہے، ٹھیک ہے نا۔ جب آپ بہت زیادہ خوش ہوتے ہیں تو مثال کے طور پر آپ کے تاثرات کسی اور قسم کے ہوتے ہیں، بہت زیادہ غمگین ہوتے ہیں تو اس وقت بھی آپ کے تاثرات، یہ سب کیا ہے، یہ سب احساسات ہیں۔ زندگی کا سب سے پہلا تجربہ جو انسان اس دنیا میں آنے کے بعد کرتا ہے وہ احساس کا ہے۔ فرسٹ ایکسپیرینس ایک انسان کا اس دنیا میں آنے کے بعد وہ ہے احساس۔ ماں کے پیٹ سے پیدا ہونے کے بعد وہ سب سے پہلے دو ہاتھوں کو محسوس کرتا ہے، جو طبیب کے یا ڈاکٹر کے ہاتھ ہیں۔ اس کے بعد پھر وہ کپڑے کے احساس کو محسوس کرتا ہے، اس کے بعد وہ پانی کے احساس کو محسوس کرتا ہے، پھر اس کے بعد مثلا وہ آوازوں کو محسوس کرتا ہے، پھر اس کے بعد مثلا وہ اذان یا اقامت کو محسوس کرتا ہے۔ سب سے پہلا تجربہ انسان کا وہ کیا ہے، وہ اس کا احساس، اس کی فیلنگس ہیں، اور یہ فیلنگس اس کی ابتدا سے لے کر انتہا تک، اس کی سانس نکلنے کے آخری لمحے تک یہ احساس باقی رہتا ہے۔ کوئی شخص آپ سے اس احساس کو نہیں چھین سکتا، مگر یہ کہ ہم خود اپنے ہاتھ سے اس احساس کو ختم کر ڈالے۔ آج کی دنیا کا سب سے بڑا مسئلہ اور پرابلم یہ ہے کہ لوگ اصلی اور اوریجنل فیلنگز کے بجائے جعلی، من گھڑت اور دو نمبر کی فیلنگ سے خوش ہونا چاہتے ہیں۔ وہ نپل جو بچے کو دیا جاتا ہے، بچہ رو رہا ہے فیڈر کے لیے، اس کے منہ میں نپل دے دیا جاتا ہے، بچہ تھوڑی دیر سمجھے گا کہ فیڈر مل گیا، مجھے میری غذا مل گئی، اس کے بعد وہ اس کو چوسنے شروع کر دیتا ہے۔ کچھ عرصے بعد اسے پتہ چلتا ہے کہ نہیں، یہ جعلی ہے، دھوکہ ہے، پھر رونا شروع کر دے گا وہ۔ بعض اوقات ہم بھی اپنے ساتھ یہی کر رہے ہوتے ہیں، منتہا فرق یہ ہے ہم میں اور اس بچے میں کہ بچہ رو دیتا ہے اور ہم در حقیقت روتے نہیں ہیں، بلکہ رو بھی رہے ہوتے ہیں تو اپنے آپ کو بہت خوش بنا کے پیش کر رہے ہوتے ہیں، بہت بی ہیپی پیش کر رہے ہوتے ہیں، بہت خوش دل پیش کر رہے ہوتے ہیں، نہیں ہم بہت راضی ہیں اس دنیا سے۔ تو کوشش کریں کہ آپ کی جو فیلنگز ہیں، آپ کے جو جذبات ہیں، وہ اوریجنل رہیں۔ اور ہوتا یہ کہ جیسے جیسے ہم اور آپ گروتھ کرتے چلے جاتے ہیں، انسان گروتھ کرتا چلا جاتا ہے، کیا ہوتا ہے، اس کے جذبات میں ملاوٹ آنے لگتی ہے، اس کے جذبات میں کھوٹ آنے لگتا ہے، اس کے جذبات میں دو نمبری آنے لگتی ہے، اس کے ہر چیز میں، اس کے احساسات میں، اس کی فیلنگز میں، پھر اس کے جذبات میں۔ اچھا، یہاں پہ ایک بہت بنیادی فرق ہے احساس اور جذبے کا، کیا ہے کوئی بتا سکتا ہے آپ میں سے کوئی؟ مائک دے دیں۔ آواز آ رہی ہے جی؟ مجھے لگا شاید آواز نہیں آ رہی، یہ تو ناراض ہو رہے ہیں بھائی۔ آپ میں سے کوئی؟ جی آپ تو اردو انگلش میں بتا دیا، کھولیے اس کو جی۔ ٹھیک ہے، نہیں تھوڑا سا اس میں اور اصلاح کی ضرورت ہے جی۔ صحیح، یعنی احساس کے ریئیکشن کا نام اور رد عمل کا نام کیا ہے؟ جذبہ ہے۔ اگر احساس روٹ ہے، جڑ ہے، تو در حقیقت اس کا جو ٹری ہے، اس کی جو شاخیں ہیں، وہ جذبات ہیں، اس کا اظہار جو ہے وہ ان جذبے کے ذریعے سے ہوتا ہے۔ اچھا، خود جذبہ جو ہے، خود اس میں بڑی اٹریکشن موجود ہے، جذبہ جذب کرنے سے ہے۔ آپ پتھر پہ پانی ڈالیں گے، پتھر پانی ڈالنے سے پہلے بھی اس کا وزن اتنا ہی تھا، پانی ڈالنے کے بعد بھی اتنا اس کا وزن اتنا ہی رہے گا، لیکن اسپنج ایسا نہیں ہوتا، اسپنج میں جذب کرنے کی صلاحیت ہوتی ہے۔ پانی ڈالنے سے پہلے اس کا وزن کیجئے، اور پانی ڈالنے سے پہلے اس کا وزن کیجئے، اور پانی ڈالنے کے بعد وزن کیجئے، پتہ چل جائے گا، کیونکہ اس میں جذب کرنے کی صلاحیت ہے۔ جذبہ در حقیقت انسان کا وہ پہلو ہے، یا اس کے احساس کی نکھری ہوئی وہ فارم ہے، کہ جس کے ذریعے سے وہ کچھ لے کر کچھ دینا چاہتا ہے۔ بہت آسان زبان میں، جیسے اسپنج کیا ہے، پانی لیتا ہے اور اپنے وزن میں اضافہ کرتا ہے، اسی طریقے سے انسان کے احساسات کے ذریعے سے کچھ لے گا اور پھر اس میں اضافہ کرے گا۔ یہ بنیادی فرق ہے۔ ہم نے بتایا کہ جیسے جیسے انسان گروتھ کر رہا ہے، اس کی اوریجنل فیلنگس اس کے ساتھ گروتھ کر رہی ہیں، لیکن ہوتا یہ ہے کہ जब हम स्कूल में जाते हैं तो वहाँ पे दो नंबर ही सीखते हैं जी, स्कूल वैन में जाते हैं तो माशाल्लाह ऐसे ऐसे लतीफ़े सीखते हैं कि अल्लाह मानो अल्लाह हफीज़ जी। जब दोस्तों के साथ प्राइवेट मीटिंग में जाते हैं वहाँ पे ऐसी ऐसी बातें सुनने को मिलती हैं, जब व्हाट्सएप पे बहुत सारी चीज़ें शेयर की जाती हैं तो वो फिर उससे वालदेन से छुपाने के लिए क्या कहते हैं, उस पर कोड लगा देते हैं। ये सब क्या है, ये आप अपनी सराउंडिंग से मुतासर हो रहे हैं, एहसास लेते हुए आप क्या कर रहे हैं उसको उर्दू में कहते हैं, उसको लीपापोती करने की कोशिश कर रहे हैं, छुपाने की कोशिश कर रहे हैं, कभी कोर्ट से कभी किसी और चीज़ से। लेकिन ये बात तो है कि एहसास आपकी ज़िंदगी से आखिर तक है, ये ग्रोथ करेगा, ठीक है ना। कौन कौन से एहसास हो सकते हैं कि जो हमारे साथ हैं बताइए, जी छुपाने का एहसास। सबसे पहला एहसास जो मेरे साथ है वो मेरा है, मैं हूँ, मैं यहाँ तक हूँ, मैं यहाँ तक नहीं हूँ, मेरे हाथ की रेंज यहाँ तक है। मसलन ये मेरे हाथ की रेंज है, अगर मुझे वहाँ तक चाहिए तो मैं दोबारा से यहाँ तक आऊँगा, सही। मेरा कद मेरी हाइट इतनी है, अगर मैं बड़ा होना चाहता हूँ तो नीचे कोई स्टॉल कोई ऐसी चीज़ रखूँ जो मुझे ऊँचा करे। ये जो एहसास है कि मैं हूँ ये मेरे साथ होता है, लेकिन होता क्या है, आहिस्ता आहिस्ता मैं दर हकीकत खोता चला जाता हूँ। मसलन मैं कहूँ मेरा हाथ, मेरा लेफ्ट हैंड, मेरी राइट, मसलन पैर मेरा लेफ्ट पैर, मेरा सर, मेरी बॉडी, मेरा दिल, मेरी आंखें, मेरे कान, और मैं कहाँ हूँ, मैं तो बढ़ गया ना हाथ में पैर में सर में आंखों में, बताइए मैं कहाँ हूँ। आप 5 साल पहले भी कह रहे थे जब आप मैट्रिक में थे, मेरा हाथ मेरा पैर मेरा सर मेरी फीलिंग्स मेरी दुनिया मेरे वालदैन, इंटर करने के बाद भी आप कह रहे हैं, तो आप कहाँ हैं बताइए। आप कह रहे हैं मेरा हाथ मेरी टांग मेरा सर मेरी आंखें मेरी ज़बान, आप कहाँ हैं जी बताइए। बहुत इजी सवाल है ये तो, ये फलसफी सवाल नहीं है भाई जी, बताएं, मशवरा कर सकते हैं आपस में, जैसे वहां हो रहा है मशवरा यहां पे भी कर सकते हैं आप, बताएं ना कहां है। हाँ आप जो हैं वो आपकी रूह है जो चेंज नहीं होती, आप जो हैं वो आपका एहसास है जो हमेशा आपके साथ है, ये आपके मददगार हैं, ये बॉडी के आज़ा पार्ट्स, ये आप नहीं हैं, ये आपका हाथ है। आप कहाँ हैं, आप वो एहसास हैं, आप वो फीलिंग्स हैं जो आप में मौजूद हैं, आपकी रूह है वो, ये फीलिंग्स जो है वो अल्लाह से, ये फीलिंग्स कुरान से, ये फीलिंग्स मोहम्मद आले मोहम्मद से, ये फीलिंग्स दोस्त से, ये फीलिंग्स वालदेन से, ये फीलिंग्स पार्टनर ऑफ लाइफ से, किसी से भी फीलिंग्स हो सकती हैं। सबसे पहली फीलिंग्स जो मेरी है वो मेरे अपने साथ है, मैं हूँ, मैं ज़िंदा हूँ, मैं BA हूँ, मैं MA हूँ, मैं ग्रेजुएट हूँ, मैं डॉक्टर हूँ, मैं इंजीनियर हूँ, मैं जाकिर हूँ, मैं आलिम कुछ भी हूँ मैं, ये हमेशा आपके साथ रहेगा। जब आप मैट्रिक में थे जब, इंटर में आए जब, ग्रेजुएट कर लेंगे जब, डॉक्टर बन जाएंगे जब, किसी आला उदय पे फायदे हो जाएंगे जब भी आपके साथ है ये फीलिंग्स, ये ग्रोथ कर रहा है। अब मैंने बताया आहिस्ता आहिस्ता इसमें जो है वो मिलावट शुरू हो रही है। मसलन मैं जब बचपन में खाना खाता था तो दोनों हाथों को उठा के कहता था अल्लाह तेरा शुक्र जी, लेकिन अब मैं वो शुक्र अदा नहीं करता, इसका मतलब मेरा जो एहसास अल्लाह की नस्बत से था वो अब नहीं है। मैं पहले बहुत सुकून से नमाज़ पढ़ता था लेकिन अब नहीं पढ़ता मैं, ठीक है ना। मैं पहले बहुत सारी चीज़ों को अहमियत और इम्पोर्टेंस देता था लेकिन अब नहीं देता, क्यों? क्योंकि ज़माना और मेरी सोसाइटी ये सब मेरी दर हकीकत मेरे माइंड पर असर अंदाज हो रहे हैं, मेरी ब्रेन वॉशिंग कर रहे हैं और आहिस्ता आहिस्ता मेरा जो सोचने का अंदाज है और जो मेरा व्यू है वो चेंज होता जा रहा है। अहले बैत के बारे में भी हमारे नज़रिया चेंज होते जा रहे हैं, हमारे एहसास चेंज होते जा रहे हैं। जवानी के बारे में भी खुद हमारा व्यू जो है वो चेंज हो गया है। हम समझते हैं जवानी मसलन खाने पीने ऐश करने और हल्ला गुल्ले का नाम है, और फिर यही वजह है कि आपको दो किस्म के स्कूल ऑफ थॉट नज़र आएंगे, एक वो जो जवानी से लज्जत उठाना चाहता है और एक वो जो जवानी को किसी और आला तरीन मकसद के लिए यूज़ करना चाहता है। आपको नज़र आएंगे जनाब जितना बेपर्दा रहा जाए वो ज़्यादा बेहतर है, इसलिए कि अल्लाह ताला ने हुसन दिया तो हुसन को दिखाना ज़रूरी है। एक शख्स कहता है कि जनाब ज़िंदगी जो है मेरे पास इमोशंस हैं, मेरे पास फीलिंग्स हैं, जज्बात हैं, मैं इनका इजहार करना चाहता हूँ, वो मेल से हो, फीमेल से हो, पड़ोसी से हो, घर वालों से हो, किसी से भी हो सकता है। मैं किसी वक्त किसी को कोई भी कमेंट्स पास कर सकता हूँ, मुझे इससे कोई झिझक नहीं है, मुझे इससे कोई आर नहीं है, मुझे कोई शर्म नहीं है। अल्लाह ताला ने फीलिंग्स दी हैं, मैं उसको इस्तेमाल करता हूँ। जैसे अल्लाह ताला ने आँखें दी हैं मैं उसको देखने के लिए इस्तेमाल करता हूँ, अल्लाह ताला ने कान दिए हैं सुनने के लिए इस्तेमाल करता हूँ। मैंने कहा बहुत अच्छा है, बहुत अच्छी बात है, ये नेमतों को इस्तेमाल करना चाहिए, लेकिन देखें कि क्या आप वही चीज़ें देख रहे हैं जो आपको देखना चाहिए, क्या आप वही चीज़ें सुन रहे हैं जो आपको सुनना चाहिए, क्या आप वही चीज़ें बोल रहे हैं जो आपको बोलना चाहिए। ये कैसे चीज़ें ख़राब होती हैं, फीलिंग से ख़राब होती हैं। जितना जितना हम लोगों के साथ बढ़ते रहेंगे हमारी फीलिंग्स मुतासर होती रहेंगी। यही वजह है वालिदैन के बारे में हमारी फीलिंग्स बहुत चेंज हो गई हैं। अभी जब फर्स्ट डे था हमारा, यानी 4 या 5 रमज़ान थी, एक हमारे बुज़ुर्ग यहाँ पर आए और उन्होंने मुझसे आके कहा कि इसी सोसाइटी में बच्चा इंजीनियर बनता है और फिर माँ बाप के जूते मारता है, उन पे आवाज़ ऊंची करता है, उनको कहता है तुम जाहिल हो, तुम्हें नहीं आता कुछ। वो माँ बाप जिनसे खून पसीना लेके बच्चा बड़ा हुआ, हाथ पकड़ के चलना सीखा, जिन्होंने खून पसीना एक करके उसको पढ़ाया लिखाया, आज वो इंजीनियर बनने के बाद वालदैन को कोसता है। ये इसी सोसाइटी का हाल है, हमारी अपनी सोसाइटी का है जिसमें हम सब रह रहे हैं। इसका मतलब ये कि वालदैन की नस्बत हमारे व्यूज़ चेंज होते जा रहे हैं, दोस्त की नस्बत हमारे व्यूज़ चेंज होते जा रहे हैं। दोस्त क्या है, जिससे काम निकल जाए। तुर्की ड्रामे देखें, पाकिस्तानी ड्रामे देखें, इधर उधर के ड्रामे देखें, इंडियन ड्रामे देखें, आपको एक ही चीज़ मिलेगी, दोस्त यानी काम निकालो, बस काम निकल गया चलो जी चेंज करो। यही इश्क है, यही प्यार और मोहब्बत है कि अगर आज इससे आपकी फीलिंग्स पूरी हो रही है, फुलफिल हो रही हैं, ये आपका दोस्त है, आप इसके लिए सितारे भी तोड़ लाएंगे, पहाड़ से भी पहाड़ भी कूद जाएंगे, समंदर में जाके जो है वो सच्चे मोदी भी निकाल के लाएंगे और एक्स वाई जी पता नहीं क्या क्या आप कर लेंगे। काम निकल गया चले जी नेक्स्ट एपिसोड, कोई और, कोई नया चेहरा, कोई नई दास्तान, ये हमारे साथ हो रहा है। इन्हीं वो फीलिंग्स जो अल्लाह ताला ने दर हकीकत एक ज़िंदगी की इब्तिदा के लिए दी थी, इसको क्या कहते हैं, चुटकी, चुटकी में चेंज कर देते हैं। ये चुटकी क्या होती है पता है आपको, चुटकी ये होती है बहुत सारी चीज़ें होती हैं जो खाने में डाली जाती हैं, मसलन 1 चमचा 2 टीस्पून 3 टीस्पून मसलन, लेकिन कुछ चीज़ें होती हैं जो बहुत ज़्यादा हैवी होती हैं, उनको कहते हैं चुटकी डालो, बस चुटकी डालो, यानी इससे ज़्यादा डालोगे तो क्या होगा, खतरा है। ये चुटकी में उड़ा देना, यानी वो जो मेजरमेंट का आला दिया था हमें कि चुटकी, हमने उसको यहाँ पे ले आए, यूं करके चेंज कर देना। जैसे हम चुटकी उठा के डाल देते थोड़ा सा नज़र नहीं आता, लिहाजा हम थोड़ी देर में जो है ना वो ये इसको चेंज कर देते सुनहरियो, कोई मसला ही नहीं। बात समझ में आ रही है, नहीं आ रही, दुरूद भेजे मोहम्मद वाले मोहम्मद। अल्लाह की नस्बत मेरी फीलिंग चेंज हो रही है, कुरान की नस्बत मेरी फीलिंग चेंज हो रही है, अहले बैत की नस्बत मेरी फीलिंग चेंज हो रही है, खुद इमाम ज़माना के मुतालिक मेरी फीलिंग चेंज हो रही है। مثلا لوگ کہتے ہیں کہ گناہ کرو. کیوں گناہ کریں؟ اس لیے کہ جتنے گناہ بڑھیں گے امام جلدی آئیں گے. اچھا، یہ کس کا عقیدہ ہے؟ یہ کرسچنز کا عقیدہ ہے. وہ اجتماعی طور پر گناہ کرتے ہیں تاکہ حضرت مسیح جو ہیں، حضرت عیسیٰ علیہ السلام تشریف لے آئیں جلدی. ان کا عقیدہ ہے اور وہی چیز ہمارے یہاں آ گئی. یا آپ نے اکثر سوشل میڈیا پہ دیکھا ہوگا، محبت سب کے لیے، نفرت کسی سے نہیں، اور سب شیئر کر رہے ہوتے ہیں دھڑا دھڑ. جو ہو رہا ہے اچھا ہو رہا ہے، جب اچھا ہو رہا ہے تو تم کام کرو یا نہیں کرو. جب اگر سب کچھ اچھا ہو رہا ہے تو پھر کام کیوں کر رہے ہو، کیوں پڑھ رہے ہو؟ اس قسم کی ویڈیوز آپ کو نظر آئیں گی جس میں لکھو گا جو ہو رہا ہے اچھا ہو رہا ہے. اس کا مطلب یہ کہ آپ نہ پڑھیں جب بھی اچھا ہوگا، آپ محنت کریں وہ بھی اچھا ہے، محنت نہ کریں وہ بھی اچھا ہے. تو آپ محنت کیوں کر رہے ہیں؟ آپ تگدو کیوں کر رہے ہیں؟ آپ اسٹرگل کیوں کر رہے ہیں؟ آپ نیک اعمال کیوں کر رہے ہیں جب سب کچھ اچھا ہو رہا ہے؟ محبت سب کے لیے، نفرت کسی سے نہیں. یہ عیسائیوں کا عقیدہ ہے. ایک تھپڑ مارے تم دوسرا گال اپنا پیش کر دو، یہ عیسائیوں کا عقیدہ ہے. ہمارا عقیدہ نہیں ہے، ہمارا فیتھ چینج ہو رہا ہے. جتنی جتنی اصل میں سولائزیشن ایک دوسرے سے نزدیک آتی جا رہی ہیں، یہ چیزیں اندر آتی جا رہی ہیں. ایک موبائل دیے مجھے، موبائل حضرت علی نے ایک خطبہ ارشاد فرمایا، انشاءاللہ خطبہ میں بعد میں کسی اور موقع پر، کہا کہ ہر گھر میں ایک آئینہ ہوگا اور اس آئینے میں وہ قریب و دور کی چیزیں دیکھا کریں گے. وہ کیا ہے؟ ٹیلی ویژن ہے، وہ آپ کا موبائل ہے. ایک گلوبل ویلیج کا جو نعرہ ہے، گلوبل ویلیج کو اردو میں کیا کہیں گے؟ یعنی دیہاتی دنیا. گاؤں دیہات چھوٹا سا ہوتا ہے نا، گلوبل ویلیج، ویلیج یعنی گاؤں، گلوبل ویلیج یعنی وہ گاؤں جو آپ کی جیب میں آ جائے. یہ گلوبل ویلیج کیا ہے؟ یہ در حقیقت دشمن کی، اس کے جو پازیٹیو جو اس کے پوائنٹس ہیں، میں اس کو ڈسکس نہیں کر رہا ہوں. دشمن اپنی ثقافت کو آپ تک پہنچانے کے لیے در حقیقت اپنی ٹیکنالوجی کے ذریعے سے آپ کے مائنڈ کو چینج کرنا چاہتا ہے. محبت سب کے لیے، نفرت کسی سے نہیں. آپ نے کہا بہت اچھا، اس کا مطلب یہ کہ شیطان کو برا مت کہو، یزید کو برا مت کہو، ظالم کو ظالم مت کہو. اگر محبت سب کے لیے ہے تو پھر سب کے لیے. دشمنان آل محمد کو برا مت کہو، خدا کے دین کے دشمنوں کو برا مت کہو، نفرت کسی سے نہیں. نہیں، اسلام کا نعرہ کیا ہے؟ نفرت بھی اللہ کے لیے اور محبت بھی اللہ کے لیے. درود بھیجے محمد و آل محمد پر. اب کیا ہو رہا ہے کہ اب آپ اسکول میں آ گئے، یہاں سے اسکول میں آنے کے بعد اب انسان جو ہے وہ جھوٹ بولنا سیکھتا ہے، چھپانا سیکھتا ہے، کاپی کرنا سیکھتا ہے، ہائیڈ کرنا سیکھتا ہے. اپنی غلط باتوں کو کیسے چھپایا جائے، کیسے جھوٹ بولا جائے. ایک بچے سے میں ملا، آپ یقین کریں، وہ 4 سال کی بچی ہوگی، لیکن اس کو کہتے ہیں نا توبہ توبہ، آفت کی اور ایک نمبر کی جھوٹ بولنے والی. بچوں کو کیسے معلوم ہے جھوٹ بولا جاتا ہے؟ توجہ رکھیے گا، منٹوں میں آپ کو نچا دے. یعنی آپ اسے کہیں گے اچھا یہ یہ یہ، تھوڑی دیر بعد اپنی ہی بات کی نفی کہے گی، نہیں میں نے تو نہیں کہا. کہنے کا مقصد یہ کہ یہ بچہ کہاں سے سیکھ رہا ہے؟ یہ اپنے اطراف کی دنیا سے سیکھ رہا ہے. یہ چھپانا، یہ پردہ ڈالنا، یہ مخفی رکھنا، یہ سب کیا ہے؟ یہ اپنی فیلنگس کو در حقیقت ہم اوپر سے کچھ نہ کچھ ڈال رہے ہوتے ہیں، اسے ملاوٹ کر رہے ہوتے ہیں. اور پھر جیسے جیسے بڑے ہوتے جاتے ہیں، ویسے ویسے ہم ہمارے احساسات میں ملاوٹ آتی جاتی ہے. درود بھیجے محمد و آل محمد. अब कॉलेज में और स्कूल में आने के बाद क्या होता है, ये फीलिंग्स अपने उरूज पे होती हैं। घर में वो प्यार और मोहब्बत का माहौल नहीं मिलता, जिनको मिला भी होता है वो भी, क्योंकि अल्लाह ताला ने आपकी ज़ात में मुख्तलिफ खाने रखे हैं। ये अगर आपकी ज़ात है तो इसमें अल्लाह ताला ने बहुत सारे खाने रखे हैं, सही। एक खाना जो है मसलन अल्लाह का है, एक क़ुरान का है, एक वालिदैन का है, एक तरक्की का है, एक शोहरत का है, ठीक है, एक काम का है, एक सोने का है, और जी शादी का है, खाने का है, ठीक है, एक है बनने संवरने का है, हैं, यहाँ तक कि फेयर एंड लवली वालों को मर्दों के लिए अलग से क्रीम निकालनी पड़ी कि ऐसा ना हो कि वो लगाएं कहीं लड़कियों का शायबा होने लगा, उन्होंने कहा ऐसा करें कि लड़कों के लिए अलग बना देते हैं, ठीक है। बहुत सारे खाने, एक दोस्त का है, एक पार्टनर का है, लाइफ पार्टनर का, एक टीचर का है, बहुत सारे खाने। अब क्या होता है कि जब फीलिंग्स मुतासर होती है ना, तो फिर पता नहीं होता कि आप क्या काम कर रहे हैं। जैसे आप बाज़ वक़्त होता है ना, आपने देखा होगा घर में कोई फंक्शन है, कोई महफिल है, मजलिस है, वो आप इधर से ट्रे लेते हैं और आगे दे देते हैं। अब आप आगे नहीं देख रहे कि आगे वो आगे वाला उसको पकड़ रहा है या नहीं पकड़ रहा, अब आप यूँ दे रहे होते हैं, नहीं देख रहे होते, ये जा कर रहा है ये नहीं पता, सही हाथ में जा रहा नहीं जा रहा। बाज़ वक़्त हम ऐसे ही कर रहे होते हैं, हम अपनी इस मादी दुनिया में जब दौड़ने लगते हैं, काम करने लगते हैं, तो फिर हम चीज़ों को फेंक रहे होते हैं ऐसे कर करके, जल्दी जल्दी नमाज तू चल मैं आया, अल्लाह अकबर सुभान अल्लाह, अल्लाह अकबर अस्सलाम वालेकुम रहमतुल्लाह, कहाँ गई नमाज, ज़िबा हो गई, ठीक, अभी अम्मी अब अल्लाह अकबर हुआ और यहाँ का अल्लाह अकबर अस्सलाम वालेकुम रहमतुल्लाह, ख़त्म हो गई नमाज, जल्दी जल्दी फेंक रहे होते हैं। जो काम करना चाहिए वक्त पे उसको टाल रहे होते हैं, यही वजह है कि सर पकड़ के बैठे होते हैं, एग्ज़ाम आ गया। वो कहते हैं कि एक आंटी दूसरी आंटी के पास गई तो उनके साथ एक नौकर खड़ा था, उन्होंने कहा ये आपका नया नौकर है, उन्होंने कहा नहीं ये मेरा बेटा है, आजकल इसके एग्ज़ाम्स हो रहे हैं, एग्ज़ाम से फिर ये परेशानी होती है, ऐसी हालत हो जाती, बाल खड़े हो जाते हैं। जो काम पहले करने का था वो नहीं किया, टालते 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 क्या होता है, वो आखिर में नौकर ही लग रहा होता बेचारा। तो हम फेंक रहे होते हैं। सोने का काम जो है वो फेसबुक पे जा रहा होता है सोने का टाइम, ठीक है। अल्लाह का काम जो है वो कहीं और जा रहा होता है, खाने का टाइम जो है वो कहीं और जा रहा होता है, दोस्त का टाइम कहीं और जा रहा होता है, यानी जल्दी जल्दी फेंक रहे हैं। अब क्या हो रहा है कि ना अल्लाह को उसका हिस्सा मिल रहा है, ना कुरान को उसका हिस्सा मिल रहा है, ना तिलावत को, ना वालदैन को, ना सोने को, ना खाने को, ना दोस्त को, ना पार्टनर को। उन खानों में से एक खाना है दोस्त, फ्रेंड, और क्या कहते हैं आप लोग, जिगरी यार, हैं, बकौल एक साहब की बेबी, उनको बेबी भी कहा जाता है। बहरहाल ये क्या हो रहा है, हंस रहे हैं, मैं तो वो चीज़ बता रहा हूँ जो आप लोगों से सुनी है, मैंने आपको सुना रहा हूँ दोबारा से, मैं और भी कुछ कहते हैं लेकिन वो मैं फ़िलहाल हंस कर रहा हूँ। एक है दोस्त का खाना, कौन सा खाना है, वो है दोस्त। इंसान का सबसे बेहतरीन दोस्त कौन है बताएं, इंसान का सबसे बेहतरीन दोस्त कौन है जो उसकी खामी बताए, और खुद अपना दोस्त है, और आपने हाँ अपना दोस्त, इंसान सबसे बेहतर अपना दोस्त है एक, लेकिन इंसान का सबसे अच्छा दोस्त कौन है, सबसे बेहतरीन दोस्त जिससे आप जो भी शेयर करेंगे ना, मसलन मुझे यार अपनी शर्ट दे दो, मैं शादी में जाना है, नहीं दूंगा। क्यों? पिछली दफ़ा दी थी तुमने, धोके वापस नहीं की थी, ड्राई क्लीन करा के देना इस दफ़ा। अच्छा, या कोई लड़की किसी किसी कहती है अपने स्कार्फ दे दो, नहीं तो मैं नहीं दूंगी, तुमने पिन लगाई थी फाड़ दिया था उसको, ठीक है मैंने बड़ी मुश्किल से जुमा बाजार से आके ख़रीदा था। एक दफ़ा मैं गलती करूँगा, दो दफ़ा गलती, तीन दफ़ा गलती, चौथी दफ़ा आप कहेंगे भैया मना कर दो, नहीं है जनाब नहीं है, घर पे नहीं है, यही होगा ना। लेकिन अल्लाह के पास, अल्लाह कैसा दोस्त है, आप जितनी बुराइयाँ करके भी जाएँ वो किसी को नहीं बताता, बताता है? वो कहते हैं मेरा रोटी खाई, मेरा रिज़्क़ खाया, मेरी ज़मीन पे अकड़ के चले, सब कुछ सही है। क्या वो हमारे गुनाह किसी को बताता है? नहीं। सबसे बेहतरीन दोस्त हमारा कौन है जिससे हम अपनी बातें शेयर करें? वो अल्लाह है। उसके बाद अहले बैत हैं। उसके बाद उलमाए रब्बानी, यानी तरबियत करने वाले उलमा, जो हमारी तरबियत करें, हम जाके अपने प्रॉब्लम्स बताएं कि आप हमें गाइड करें। एक उसका दोस्त, उसका दोस्त होता है जो उसका यार होता है, फ्रेंड होता है, वो लड़का हो, लड़कों के लिए लड़का और लड़कियों के लिए लड़की, जो उसको सही गाइड कर सके कि तुम गलत जा रहे हो। तुम अब होता क्या है, बाज़ औक़ात जो दोस्त होते हैं ना वो मम्मी डैडी बन जाते हैं। अक्सर आप कहते हैं ना बस एक अम्मी काफ़ी है घर में, वो काफ़ी है तुम नहीं बनो, होता है नहीं होता? वो दोस्ती में अच्छा करना चाह रहे होते हैं, रोकना चाह रहे हैं, बताना चाह रहे हैं, गाइड करना चाह रहे हैं, लेकिन वो आपकी मम्मी डैडी बन जाते हैं। तो अक्सर मैं अपने स्टूडेंट्स को भी कहता था कि दोस्त बने, मम्मी डैडी नहीं बने, उनके एक मम्मी डैडी घर में काफ़ी है उनको समझाने के लिए। दोस्त कौन है, अब उसमें फिर तफसील है, उसमें नहीं जाऊँगा मैं कहीं और ले जाना चाह रहा हूँ। जो उसकी सही रहनुमाई करे, इसीलिए कहा कि अच्छे दोस्त अपनाओ। अच्छे दोस्त अपनाओगे तो उनकी अच्छाइयाँ भी तुम में आएंगी। और यही आपने देखें, अगर आप बुरे अफराद के साथ कि जिनको आप अच्छा बनाना चाहते हैं कुछ अरसा उठे बैठेंगे, क्या होगा, आपकी बातें उन पर असर करने लगेंगी। ये उस वक्त है कि जब आप में इतनी सलाहियत हो कि आप उनकी बुराइयाँ अडॉप्ट ना करें। वाला होगा ये कि आप तो गए थे रोज़े बख्शवाने, नमाज भी अपने गले लेके आ गए, सही। एक दोस्त है जो आपका लाइफ पार्टनर होता है, शरीक हयात होता है। आप मुस्कुरा रहे हैं, लड्डू फूट रहे हैं जी, नहीं, एक शरीक हयात है। वो भी, उसका भी जो असर होता है ज़िंदगी में वो कहाँ तक होता है जी, कहाँ तक होता है, हाँ आखरत तक। उसकी आखरत तो वहीं हो जाती है जब वो निकाह कर रहा होता है। शरीक हयात, बीवी शौहर का किरदार ज़िंदगी में बाज़ औक़ात वालिदैन से बढ़कर होता है। वालिदैन आपको एक वजूद दे देते हैं, बस ये आपका वजूद ग्रोथ कर रहा है, जो इसकी तकमील करता है, जो इसके ईमान की तकमील करता है, वो है आपकी शरीक हयात, शौहर या बीवी दोनों। अभी छोटे बच्चे इनके मतलब का नहीं है, लेकिन बहरहाल ये आ गए हैं तो अब क्या करें, इनको थोड़ा सा वो भी सुन लें, आपके मतलब का नहीं, आप किस चीज़ से बाल ऊँची बात है। शरीक हयात का इंतखाब इंसान की आखरत तक होता है, या जन्नत तक या जहन्नम तक। वालिदैन बहुत अच्छे हैं, आपके ईमान को कंप्लीट करने में वालिदैन का हाथ नहीं है, या बीवी का हाथ होगा या शौहर का हाथ होगा, तवज्जो रखिएगा। अब समझ रहे कितना
और ये फीलिंग्स जो अल्लाह ताला ने रखी हैं दोस्त की, पार्टनर की, पार्टनर ऑफ लाइफ की, ये पाकीज़ा फीलिंग्स हैं, ये नेचुरल फीलिंग्स हैं, ये शफाफ फीलिंग्स हैं, इनको अल्लाह ने बिलावजह नहीं रखा है। ये फीलिंग्स रखी हैं ताकि तुम अपने आप को कंप्लीट करो, कामिल करो, कमाल तक ले जाओ, ऊंचाई तक ले जाओ, जहाँ तक इंसान जा सकता है। ये पाकीज़ा फीलिंग्स क्या है? दुनिया में आने के बाद मैली होने लगती हैं। मुझे ये अच्छा लगता है, मुझे वो अच्छी लगती है, मुझे ये पसंद है, मुझे वो पसंद है, और क्या होता है, ये फीलिंग्स क्या हैं, आलूदा होने लगती हैं। ये फीलिंग्स क्या हैं, ये इनमें मिलावट आने लगती है। इसको मैंने किसी मौके पर कहा था कि जो शादी से पहले मोहब्बत और प्यार और मर जाऊँगा, सितारे तोड़ लाऊँगा और तुम्हारे बिना कुछ नहीं, आई एम अलोन, आई विल डाई और फला 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 फला, शादी के बाद इनके बाद देने के लिए अपनी शरीक हयात को कुछ नहीं होता, क्योंकि ये सखी बाबा होते हैं, शादी से पहले ही बहुत कुछ लुटा चुके होते हैं, शादी के बाद खाली डब्बा होते हैं जो ढोल की मानंद होते हैं। शादी के बाद इनके लिए, इनके पास देने के लिए कुछ नहीं होगा, हकीकत है ये। जो शादी से पहले अपनी फीलिंग्स को शेयर कर चुके होंगे, शादी के बाद उनकी फीलिंग्स उनके पार्टनर के लिए नहीं होंगी। अगर होंगी तो बहुत ही थर्ड क्लास किस्म की। वो आखिर में जब सेल लगती है ना, अभी रमज़ान में जाइए, सेल लगी हुई है जूतों पे, कपड़ों पे, डिफेक्टेड जूते पुराने स्टाइल के जूते 600 में सूट ले जाइए, 3 पीस, वो बचा होगा आपके पास अपनी शरीका हयात को देने के लिए। ये फीलिंग्स इतनी शफाफ थी कि आखरत तक ले जाने वाली हैं, लेकिन क्या हो रहा है, हम उसे आलूदा कर रहे हैं। होता क्या है कि दोस्ती के नाम पे जो हम दोस्त हैं, अच्छा ये दोस्त की सिला भी बड़ी अजीब है। दोस्ती इस चीज़ को नहीं, इसको नहीं कहा जाता। दोस्ती के नाम पर आप देखेंगे कि वो यूनिवर्सिटी में चले जाइए, आप कभी कभी जाने का होता है, मौका मिलता तो हर शाख पे उल्लू बैठा है, अंजाम गुलिस्ता क्या होगा, बैठे हुए होते हैं, बगल मारूफ दर्द दिल हो रहा होता है, सफ़ेद दिल खुला होता है, और दफ्तर शिकायत बाज होती है, और जी बस आगे नहीं बताऊँ ये हो रहा होता है। कहने का मकसद ये कि होता क्या है कि कल मैंने, जैसे मैंने कहा था, कोई भी नौजवान जो है वो जब भी कोई गड़बड़ का काम शुरू करता है तो ये नहीं शुरू कर, ये कहकर शुरू करता, मैं गड़बड़ करने जा रहा हूँ, मैं गलत करने जा रहा हूँ, मैं गुनाह करने जा रहा हूँ, नहीं, शैतान आके कहेगा कान में, अच्छे काम के ज़रिए से कवर डाल के काम शुरू करो जी। कभी शैतान आके ये नहीं कहेगा कि बुरा काम, मैं तो शैतान हूँ, मैं तुम्हारा ईमान नाबूद कर दूँगा, नहीं ऐसे नहीं करता। वो क्या कहता है, आओ मैं तुम्हारा दोस्त हूँ, ऐसे हाथ पकड़े के दोस्तों के माने आओ चलो लेके चलेगा। शैतान कभी शैतान बन के नहीं आएगा, कभी दुश्मन बन के नहीं आएगा, दोस्ती के नाम पे शुरू होता है। क्या हो रहा है, कैसे हो, कैसी हो, क्या पहना, क्या खाया, ऐसा ऐसा क्या है, ये फीलिंग्स जो हैं जो हकीकी दोस्त के लिए थी जी, वो क्या होता है, इनमें इत्तेहाद शुरू हो जाता है, ये एक साथ जमा होनी शुरू हो जाती है। और अक्सर और बेशतर यही होता है कि इस किस्म जो फीलिंग्स हैं वो आपको कहीं नहीं पहुंचाती। मैं बहुत से ऐसे अफराद को जानता हूँ जो आठ साल एक दूसरे से सच्ची प्यार और मोहब्बत करते रहे, 10 साल 8 साल एक साथ ज़िंदगी नहीं बसर कर सके। दूसरी तरफ चले जाइए तो आपको झूठी कहानियाँ, झूठे किस्से, झूठे प्यार और मोहब्बत की दास्तानें बहुत सारी मिल जाएंगी, जहाँ पर जो है वो
درندے جو ہیں وہ انسانوں کی شکل میں آ کر دوسروں کی عزت و ناموس کو در حقیقت نقصان پہنچا رہے ہیں. فلاں لڑکی بھاگ گئی, فلاں لڑکا اس کو کورٹ میرج لے جا کے کر دی, فلاں ہو گیا, فلاں ہو گیا, اور اب تو طلاقیں بھی آپ کی کورٹ میرج میں ہو رہی ہیں ماشاءاللہ سے, آپ کے نکاح بھی کورٹ میرج میں ہو رہے ہیں ماشاءاللہ سے. خیر میں اس موضوع پہ نہیں جاؤں گا, دوبارہ آؤں گا. یہ جو دوست کا, جو لائف پارٹنر کا جو پہلو ہے, یہ بہت پاکیزہ ہے, لیکن ہم اس کو ادھر ادھر تلاش کر رہے ہوتے ہیں, یہ 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 یہ, اور پھر یہ ہوتا ہے کہ ہماری فیلنگز جو ہیں وہ اٹیچ ہوتی چلی جاتی ہیں, اور پھر ایک دوسرے سے جدا ہوتے وقت بڑی جدائی ہوتی ہے, بڑی تکلیف ہوتی ہے. یہاں پہ ایک سوال ہی پیدا ہوتا ہے کہ, اور یہ سوال آیا بھی, مجھے نہیں پتا کہ ہماری وہ سسٹر موجود ہیں یا نہیں, لیکن کل انہوں نے مجھ سے کیا تھا کہ ہم نہیں جانتے کہ ہمارا ہونے والا شوہر کون ہے یا ہماری ہونے والی بیوی کون ہے. تصویر میں دیکھ لیا, والدین نے کہا ٹھیک ہے, میں کیسے یقین کر لوں, میں کیسے اس کو جانوں کہ اس کو اپنے شوہر کی حیثیت سے, اپنے سرتاج کی حیثیت سے, اپنے لائف پارٹنر کی حیثیت سے میں اس کو قبول کروں, میں نہیں جانتی ہوں. بالکل صحیح بات ہے. یہاں پہ اسلام اجازت دیتا ہے کہ ایک لڑکی یا ایک لڑکا اپنی مرضی سے شریک حیات کا انتخاب کرے, ایک اسے جانے, اسے پرکھے, اسے بات کرے, اسے دیکھے, ٹھیک ہے نا, اس کی لمٹس ہیں, اس کے شرعی احکامات ہیں, اس کی باؤنڈریز ہیں کہ آپ دیکھ سکتے ہیں, آپ بات کر سکتے ہیں, حتیٰ منگنی کے بعد بھی آپ اس سے بات کر سکتے ہیں, اس کی باؤنڈریز ہیں. وہ فقہی احکام میں اس میں وارد نہیں ہوں گا, لیکن اسلام نے سب کا سلوشن دیا ہے, سب کا حل دیا ہے کہ آپ ایک دوسرے کو جان سکیں, آپ ایک دوسرے کو پہچان سکیں, اور پھر آپ شادی کے لیے قدم اٹھائیں. لیکن اس کا مطلب یہ نہیں کہ میں یہ دروازہ کھول کے بیٹھے ہوں, شادی, مجھے شادی کرنی ہے, آتے جاؤ چار دن, چھ مہینے, آٹھ دن میں تم سے بات کروں گا, پسند نہیں آؤ گی دوسرا, آؤ بھی دوسرا آ جاؤ. نہیں, یہ کھیل کبھی اسلام نے اجازت نہیں دی اس چیز کو. شادی کا بورڈ لگا دیں, ایک لڑکی آئے گی دیکھیں گے, نہیں پسند آئے چلے جاؤ, دوسری لڑکی آئے گی اس سے بات کروں گا, یا ایک لڑکی دوسرے لڑکے سے بات کرے گی, چار چھ مہینے دیکھیں گے, نہیں میچ نہیں ہو رہا آغا صاحب چلیں جی. میں اسلام آباد گیا, ہمارے ایک دوست تھے, وہ شادیوں کا کام کراتے تھے. آپ یقین کیجئے کہ وہ جو ہم نے سنا نا اسکیل لے کے لوگ پھرتے کہ ناک ایسی ہو, کان ایسا ہو, بال ایسے ہوں, تو پھر واقعی لوگ یہ تھے, ایک 56 کے صاحب شادی کر رہے تھے الحمدللہ, ان کو ایمان کی تجدید کی ضرورت پیش آئی, وہ شادی کر رہے تھے, ان کی ڈیمانڈ تھی 26, 30 کا ڈفرنس ماشاءاللہ سے. بہر کہنے کا مقصد یہ کہ ایسا نہیں ہے کہ آپ کہہ دیجیے جناب نہیں, اسلام نے اس کا بھی کرائٹیریا دیا ہے کہ آپ اپنی فیلنگز کو بیچیں مت. جو لڑکی میک اپ کر کے بازار میں آتی ہے وہ بھوکی ہوتی ہے, وہ لوگوں کی نگاہوں کی بھوکی ہوتی ہے, کوئی مجھے مسکرا کے دیکھے, کوئی مجھے کمنٹس پاس کرے, کوئی میرے لیے کلائپنگ کرے, کوئی مجھے واو, یہ ہو رہا ہوتا ہے. آگے ہمارے استادوں نے کتاب لکھی تھی کہ یہ افراد اپنی زندگی میں ہمیشہ بھوکے رہیں گے جو دوسروں کو متاثر کرنے کے لیے اپنے اوپر میک اپ کی لیئر چڑھاتے ہیں, یہ ہمیشہ بھوکے رہیں گے, یہ زندگی سے کبھی مطمئن نہیں ہو سکتے. یہی وجہ ہے شو بزنس کی دنیا میں طلاقیں, اس کا ریشو بہت, آج ایک کے ساتھ کل دوسرے کے ساتھ کل تیسرے کے ساتھ, یہ شو بزنس کی دنیا میں کیوں ہو رہا ہے؟ اس کی وجہ یہی ہے کہ وہ فیلنگز جو اللہ تعالیٰ نے رکھی تھی وہ ملاوٹ کے تحت کیا ہیں, آلودہ ہوتی جا رہی ہیں, اور اس سے وہ کام نہیں لیا جا رہا. تو کہنے کا مقصد یہ کہ فیلنگس, اور ان فیلنگس کے تحت آپ کے بننے والے جذبات, یہ وہ چیزیں ہیں کہ جن کی طرف متوجہ ہونا چاہیے, اس کا کرائٹیریا ہے, وہ انشاءاللہ کل کی نشست میں ہم بتائیں گے کہ شریک حیات کا کیا معیار دیا ہے, کن بنیادوں پر ایک نوجوان لڑکے اور لڑکی کو شادی کے لیے اقدام کرنے چاہیے, ایک شادی کی صحیح عمر کیا ہے,
لیکن اس سے پہلے یہ مرحلہ طے ہونا چاہیے کہ یہ فیلنگ جو اللہ تعالیٰ نے دوست کی پارٹنر کی رکھی ہیں، یہ پاکیزہ ہیں، اتنی پاکیزہ ہیں کہ آپ کے ایمان کی سلامتی کا دار و مدار آپ کی شریک حیات پر ہے. اور اگر یہ شریک حیات کا انتخاب جو ہے فیس بک سے، سوشل میڈیا سے، منگل بازار سے، گلی کے نکڑ سے شروع ہوگا، مطمئن رکھیے کہ وہیں پہ ختم ہوگا. میرے ایک دوست ہیں، آخری واپس آپ کی زحمت تمام کروں، ان کے کزن نے لو میرج کی، شادی کے تیسرے دن، کتنے، ایک دو تین، شادی کے تیسرے دن شاپنگ کے لیے گئے، بیوی نے کچھ کہا شوہر کو، جی غصہ آیا، شوہر نے گالی دی، بیوی نے تھپڑ مارا. شاپنگ مال میں محبت کی شادی، سزا توڑ لاؤں گا، تم کو کہ کود جاؤں گا، فلاں ہو جاؤں گا، یہ کر لوں گا، وہ کر لوں گا. تیسرے دن طلاق ہو گئے. کیوں؟ اس لیے کہ وہ پہچان، وہ شناخت، وہ علم جو ایک پارٹنر کے لیے ہونا چاہیے تھا وہ نہیں تھا. مسکراہٹ اچھی لگی، قد اچھا لگا، بال اچھے لگے، اسٹیٹس اچھا لگا، گاڑی اچھی لگی، فلاں چیز اچھی لگی، ہاں جی اوکے. آج کل یہی ہو رہا ہے، اخلاق نہیں دیکھا، کردار نہیں دیکھا، انسانیت نہیں دیکھی، دین نہیں دیکھا، یہ ساری چیزیں، شرم حیا نہیں دیکھی، اسٹیٹس اچھا لگا، چلو جی کر دو. آپ یقین کیجیے اتنی کالس میرے پاس آتی ہیں طلاق کے سلسلے میں، تو میں نے کہا بھائی جب طلاق لے رہے ہو تو جب شادی کر دو وہاں، اس وقت تمہاری عقل کہاں چلی گئی تھی؟ کیوں آنکھیں بند کر کے شادی کی تھی؟ آغا صاحب دیکھنے میں لگتے نہیں تھے، بس بڑے اچھے لگتے تھے لوگ، ایسا ہو گیا، ایسا ہو گیا. ایک بیچارہ، اس کی بیوی اس کو روز مارتی ہے، یہ ہنسنے کی بات نہیں، حقیقت ہے، روز گالیاں دیتی ہے، روز مارتی ہے. میں نے کہا اب کیا کرو گے تم؟ کہنے لگا کہ میں نے کہا اس وقت عقل کہاں تھی کہ جب اللہ تعالیٰ کہ دیکھو، پرکھو، تولو، پہچانو. اس نے نہیں، مولانا استخارا دیکھنے، استخارا دیکھ دیا. مولانا ہم نے تو استخارا دکھوایا تھا، اب کیسے طلاق ہو رہی ہے؟ اور میں نے کہا استخارا نہیں، یہ تھوڑی بتایا تھا کہ طلاق نہیں ہوگی، استخارا نہیں بتایا تھا، کرو یا نہیں کرو تمہاری مرضی ہے، آ گیا کر لو، نہیں آیا نہیں کرو. اس سفر نے یہ تھوڑی بتایا کہ شوہر کا اخلاق کیسے ہوگا، انکریمنٹ کتنا ہوگا، بچے کتنے ہوں گے، گھر کتنا ہوگا، کہاں پہ لیا جائے گا، شاپنگ کیسے کرائے گا، یہ ایسا تھوڑی بتایا کہ استخارا کوئی. تو جب سوچنے سمجھنے کی امید تھی اور وقت تھا، اس وقت ہم جو ہے وہ اسٹیٹس میں لگے ہوئے ہوتے ہیں، ظاہری دنیا کو دیکھ رہے ہوتے ہیں. گفتگو یہیں پہ ختم کرتے، کل ان شاء اللہ جو ہے شادی اور اس کے کرائیٹیریا اور اس کی ایج سے متعلق جو ہے وہ اپنی گفتگو کو آغاز کریں گے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. اگر کوئی سوال خدا نخواستہ، کوئی سوال ہے؟ جی اس کو پیور رکھنے کا طریقہ یہی ہے کہ اس کے آگے فلٹر لگایا جائے، جیسے کہ آپ جو ہے گھر میں فلٹر لگاتے ہیں تاکہ جو آلودہ چیزیں ہیں وہ پانی سے الگ ہو جائیں، اس کے جراثیم مر جائیں اور آپ خالص پانی پی سکیں، بیمار نہ ہوں. اسی طریقے سے در حقیقت اگر اپنی فیلنگس کو، اپنے احساسات کو خالص اور پیور رکھنا چاہتے ہیں تو اس کے آگے آپ کو اللہ کا اور محمد آل محمد کا قرآن کا فلٹر لگانا ہوگا. یعنی در حقیقت جو اہل بیت نے، جو قرآن نے کہا ہے کیسے دیکھو، کیسے سوچو، کیسے بولو، کیسے اٹھو، کیسے بیٹھو، یہی در حقیقت اگر آپ کے عمل میں آ جائے گا تو آپ در حقیقت اس فلٹر کے مالک ہو جائیں گے اور آپ بہت ایزیلی اپنے جذبات کو اور اپنے احساسات کو، اپنی فیلنگس کو قابو کر سکتے ہیں اور ان کو آلودہ ہونے سے بچا سکتے ہیں. شرط وہی ہے کہ کیا ہے، آپ چینج ہونے کی کوشش کریں. صحیح، کوئی اور دعوت تلاش کی جائے اپنی. آپ میں سے کوئی سوال؟ احساس مرنے کی وجوہات جو ہیں وہ مختلف ہیں.
احساس بعض اوقات جو ہے انسان جب اپنی زندگی کو نہیں سمجھتا اس کا احساس مر جاتا ہے. مثلاً وہ اپنی ماں کو بہت کچھ سمجھتا تھا, اس کی ماں ساتھ چھوڑ گئی, اب وہ بے حس ہو گیا, لا تعلق ہو گیا. انسان کی کسی بھی چیز سے بے انتہا محبت بھی اس کے احساس کے مرنے کا سبب بن جاتی ہے. من عشق شیئن اغشا قلبہ واعمى بصرہ, کوئی بھی شخص کسی بھی چیز سے بے پناہ محبت کرے گا, وہ محبت اس کے دل پر پردہ ڈال دے گی اور اس کی آنکھوں کو اندھا کر دے گی. بے پناہ محبت بھی احساس کے مرنے کا سبب بنتی ہے کہ آپ صحیح نہ دیکھیں, صحیح نہ سوچیں. اگر اس کو سیاسی اور اجتماعی لیول پہ لے جا کے سوچیں گے, سوسائٹی کے لیول پر, تو واقعی کربلا اس کی زندہ مثال ہے جہاں احساس مر جاتا ہے. ایک اور احساس مرنے کی وجہ مال حرام ہے, جس کو امام حسین علیہ السلام نے کہا کہ میں جو تمہیں کہہ رہا ہوں تمہیں اثر نہیں ہو رہا, تمہیں احساس نہیں ہے, مال حرام تمہارے پیٹوں میں ہے. یعنی دوسروں کا حق مار کر, حقوق الناس کو غصب کر کے انسان مال حرام کھائے گا, اس سے بھی احساس مر جائے گا. ہمیں پتہ ہے کہ گناہ غلط کام ہے, پھر بھی ہم اس کی طرف مائل ہو جاتے ہیں. بہت اچھا سوال ہے, انشاءاللہ اس کا تفصیلی جواب جو ہے جب ہم نے ایک سیشن رکھا ہے پکی توبہ کیسے کریں, یہ اکثر نوجوان آ کے پوچھتے ہیں, تو اس میں ہم دیں گے. یہاں پر یہی ہے کہ ہمیں نالج ہے, علم نہیں ہے. ہمیں انفارمیشن ہے, علم نہیں ہے. علم اور انفارمیشن میں فرق ہوتا ہے. یہ علم نہیں ہے, یہ انفارمیشن ہے جو اس پینافلیکس پہ لکھی ہوئی ہے. جو میں یہاں لکھ رہا ہوں یہ انفارمیشن بھی ہو سکتی ہے, علم بھی ہو سکتا ہے. یہ بھی علم ہو سکتا ہے. کب علم ہوگا؟ کہ جب آپ اس انفارمیشن کے مطابق عمل کریں گی, یہ انفارمیشن آپ کے علم میں تبدیل ہو جائے گا. علم یعنی یقین. آپ کو جب یقین آ جائے گا آپ خود بخود بچیں گے. آپ بہت ہی لذیذ غذا کھا رہے ہیں, پیزا, صحیح, اچانک گر جائے مٹی میں, کیا آپ اسے اٹھا کے کھا سکتے ہیں؟ جی کیوں, گندا ہو گیا. یقین ہے نا آپ کو, نظر آ رہا ہے. اگر گناہ کے بارے میں بھی ہمیں یقین ہو جائے, یہ گناہ جو ہے وہ آلودگی ہے, نجاست ہے, گندگی ہے, پھر ہم گناہ نہیں کریں گے. گناہ کرنے کی وجہ ہی یہی ہے کہ ہم علم نہیں ہے. نالج ہے, انفارمیشن ہے, علم نہیں ہے. جب علم آ جائے گا, سوال یہ ہے کہ علم کیسا ہے, انشاءاللہ پھر ہم اس کے جب جس دن ہوگا تو اس دن عرض کریں گے. جی سوال یہ ہے کہ ہم کوئی عمل انجام دیتے ہیں کیسے پتہ چلے یہ اللہ کے لیے خالص ہے یا اس میں کوئی گڑبڑ ہے, ریاکاری ہے؟ خوب تو اس کو چیک کریں کہ کیا یہ صرف میں اللہ کے, آپ اپنی نیت چیک کریں. ضروری نہیں ہے کہ ایک شخص جس کے ہاتھ میں شراب کی بوتل ہو اسے شراب پی ہو, نہیں. ایک شخص جس کے ہاتھ میں فلم کا کیسٹ ہو یا سی ڈی ہو اس نے وہ دیکھی ہو, نہیں. اسی طریقے سے عمل جو ہے اس کا دار و مدار آپ کی نیت پر ہے کہ آپ کس نیت سے کسی کام کو انجام دے رہے ہیں. آپ کی نیت کیا ہے, یہ صرف اللہ کے لیے ہے یا میں اس میں لوگوں کو شامل کرنا چاہتا ہوں؟ اب اس کی پھر قسمیں ہیں یا اس کے طریقے دیے ہیں کہ کس طرح اپنے عمل کو خالص کیا جائے. چھوٹے چھوٹے عمل کر کے آپ دیکھیں اور اس میں لوگوں کو نظر انداز کرتے ہوئے اللہ کو مد نظر رکھیں تو کیا ہوگا, وہ خلوص آہستہ آہستہ آتا رہے گا, پھر اللہ سے دعا بھی کرتے رہے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.